नमस्कार, फ्रीडम चौतारी पडकास्टको नयाँ श्रृंखलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। आज हामी समसामयिक विषयवस्तुको छलफललाई प्रस्तुत गर्दैछौ। एभिन्यूज टेलिभिजनबाट प्रसारण हुने व्यक्ति विषय र विशेष कार्यक्रममा सूचना प्रविधि विधेयक, मीडिया स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका विषयमा कार्यक्रम प्रस्तुता राजेन्द्र बानियासँग हुनुहुन्छ। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं फ्रीडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल। सुनौ सो बहस आजको फ्रीडम चौतारी पडकास्टमा।
आज हामी तारानाथ दाहालसँग कुराकानी गर्छौँ। नेपाल पत्रकार महासंघका पूर्व सभापति हुनुहुन्छ। पछिल्लो पटक खास गरी सरकारले सूचना प्रविधि विधेयक जारी गर्दै गर्दा, अर्थात् यो संसदमा उसले लगिसके पछाडि र बहुमतको आधारमा सत्तारूढ घटक दलका सांसदहरूले यो विधेयकका पक्षमा अभिमत जारी गर्दै गर्दा, नेपाली कङ्ग्रेस जो प्रतिपक्षी दलका रूपमा छ अहिले संसदमा, उसले फरक मत राख्दा राख्दै यो विधेयक जसरी अगाडि बढेको छ, अहिले केही तारानाथ दाल लगायतका अग्रज पत्रकारहरू भने यसको विपक्षमा उभिनु भएको छ। दालले भन्नुभएको छ, यो अग्निदेखि गोकुलसम्म जो प्रकारको अवस्था देखेको छ विगतको 8 वर्षमा, यसको नियत चाहिँ सञ्चार माध्यम, सञ्चारकर्मी र नागरिकको मौलिक हक कुण्ठित गर्न केन्द्रित छ भन्ने उहाँको आरोप छ। किन आज हामी यही विषयमा कुराकानी गर्छौँ तारानाथ दालसँग। स्वागत छ सर।
धन्यवाद सर। आज
तपाईँले सूचना प्रविधि विधेयकको विरोध गर्दै गर्दा, यो विधेयकले नागरिकको, खास गरी नेपालको संविधान 2072 धारा 17 जो मौलिक हकको धारा हो, यसले प्रत्याभूत गरेका अधिकारहरूलाई चाहिँ खण्डित गर्छ भनेर ठुलो स्वरमा बोल्दै गर्दा सामाजिक सञ्जालमा तपाईँमाथि आरोप पढ्नुभयो होला, होइन? यी मान्छे चाहिँ नेपाली कङ्ग्रेसको टिकटमा चुनाव लडेका थिए, यी काङ्ग्रेसी कार्यकर्ता हुन्, यिनले विरोध गरेका चाहिँ पत्रकार महासङ्घको पूर्व सभापतिका रूपमा, एउटा बुझेको नागरिकका रूपमा, या सूचना प्रविधिको विज्ञका रूपमा भन्दा पनि काङ्ग्रेसी कार्यकर्ता भएर विरोध गरेका हुन्? चित्त दुखेको दुखेन?
होइन, मलाई चित्त किन दुखेन भने त्यो जसले लेख्यो त्यसले मलाई चिनेन, होइन? मलाई नचिनिकन कसैले केही मेरो बारेमा लेख्छ भने म त्यसको पछाडि लाग्दिनँ।
तपाईँको भन्दै तपाईँ काङ्ग्रेस कार्यकर्ता भएर या काङ्ग्रेसमा हिजो टिकट लिएर उठेका कारणले यसको विरोधमा?
होइन, म त नेपाली पत्रकारिता जगतमा सूचना र सञ्चारको हकको क्षेत्रमा, मिडियाको नीति र कानुनको क्षेत्रमा 30 वर्षदेखि काम गरिरहेको छु नि। त्यो मेरो विशेषज्ञतामाथि मलाई कसैले प्रश्न उठायो भनेर म किन त्यसमा, त्यसबारेमा म प्रतिक्रिया अनावश्यक जनाइराख्नु? मलाई त्यो जरुरी छैन।
तर टेलिभिजनको यो हटसिटमा बसेर तपाईँलाई कुरा
गरे, अर्को कुरा राजनीति तपाईँले त्यो पनि हेरिराख्नुहोस्। मैले के अरे को सत्तामा छ भनेर बोलेको छैन। तपाईँ हेर्नुभयो भने 2058 सालपछि म खास गरी मिडिया पोलिसी र नीतिको बारेमा फ्रन्टलाइनमै बोलिरहेको छु,
र मैले तपाईँलाई सोध्नु खोजेको
चोटि मैले आफूले विवेकले देखेको कुराहरू बोलिरहेको छु।
मैले तपाईँलाई सोध्नु खोजेको विषय चाहिँ के थियो भने, खास गरी अहिले सञ्चारकर्मीहरूमा या अग्रज पत्रकार जसलाई हामी भन्छौँ, हुन त पत्रकार कला भन्ने पनि
प्रश्न छ,
मुठी कसेर शपथ खाने देखेको कुरा छ, होइन? तथापि सत्तारूढ घटकसँग नजिक देखिएका अग्रजहरू चाहिँ तैँ चुप मै चुप, अनि जसको अनुहार यसो हेर्दाखेरिमा यी चाहिँ विपक्षी जस्तो लाग्छ, उनीहरू चाहिँ ठुल्ठुलो स्वरमा कराएको जस्तो पो देखिया छ।
होइन, त्यो दुर्भाग्य हो, किनभने विद्युतीय कारोबार ऐन 2067 दफा 47 खास गरी अनलाइन र डिजिटल प्लेटफर्महरूमा प्रयोग भएको कुरामा त हामी सुरुदेखि नै सबैजना बोल्दै आएका थियौँ नि त। त्यसैले यो त पत्रकार महासङ्घको एउटा स्ट्यान्ड पनि थियो, दफा 47 हटाउनुपर्छ भनेर। र अनलाइन र डिजिटल प्लेटफर्ममा जुन किसिमको त्यो दफा 47 दुरुपयोग भयो, को सत्तामा छ, को मन्त्री छ, को छैन भन्ने कुरा होइन, त्यसको व्यापक रूपमा जुन दुरुपयोग भयो र त्यसले एउटा त्रास सिर्जना गर्यो र अनलाइन जर्नलिज्ममाथिको एउटा तरवारको रूपमा त्यो रह्यो, त्यसलाई संशोधन गर्नुपर्छ भन्ने त हामी सबैको अफिसियल माग हो। त्यति बेला त्यो अफिसियल मागको पक्षमा अहिले को बोल्दैछ, को बोल्दै छैन भन्ने चाहिँ मानिसले ध्यान दिनुपर्छ।
तर अहिले आएर चाहिँ तपाईँहरू के अग्रजहरू जसरी बोलिरहनु भएको छ या एउटा अभियान चलाइरहनु भएको छ, कित्त काट्न भयो?
होइन, भएको छैन। किन भएको छैन भने हिजो पनि हाम्रो सबै खाले साथीहरू हामी बसिरहेका थियौँ।
तर तपाईँहरू जसलाई तपाईँले सबै खाले भन्नुभएको छ नि, ती सबै खालेको अभिमत मैले पढाएको थिएँ। कसैको अभिमत चाहिँ त्यो इन्टेन्सिटी चाहिने भन्दा पनि ठुलो डेसिबलको, कसैको चाहिँ सुनिनुपर्ने हियरेबल भन्दा पनि सानो डेसिबलको चाहिँ थियो।
होइन, अब त्यो चाहिँ त प्रकाशन गर्नेहरूले कसरी गरे, प्रसारण गर्नेहरूले कसरी गरे, तर सबैको एकमत के छ भने आज भएको होइन। यो सूचना प्रविधि विधेयक भनेको गएको वर्ष फागुन 2 गते संसदमा आएको, त्योभन्दा अगाडि पनि यसको मस्यौदा हामी कहाँ आइपुगिसकेको थियो, भनेको 1.5 वर्ष यता हामी सूचना प्रविधि विधेयकको बारेमा म त लगातार रूपमा एउटै आवाज बोलिरहेछु. अस्ति संसदको विचार यो विकास तथा प्रविधि समितिले पास गरेपछि मिडियाहरूमा त्यो सूचना आयो, जानकारी आयो, अनि अलिकति बहसले तीव्रता लिएको देखिएकोले अहिले ठुलो हाइसाउन्ड आएको हो भन्ने मान्छेले लाग्यो हो. मलाई तपाईँले फलो गर्नुभयो भने तपाईँ देख्नुहुन्छ यो विधेयकको मस्यौदादेखि म निरन्तर रूपमा मैले जे विषयहरू उठाइरहेको छु त्यही विषयहरूमा म अहिले पनि मैले मानिसहरूलाई प्रष्ट पार्ने प्रयास गरिराखेको छु. किनभने यो विधेयकका 131 दफामध्ये 35-36 दफाहरूमा सुधारको आवश्यकता छ र संसदको विकास तथा प्रविधि समितिमा ले पनि मलाई निम्ता गरेको थियो. त्यहाँ गएर पनि मैले उहाँहरूलाई भनेको छु, सबै सांसदहरूलाई मैले भनेको छु र उहाँहरूलाई निम्ता गरेर पनि भनेको छु. तपाईँको समितिको सभापति लगायत कतिजना मान्यज्यूहरूलाई हामीले दुईचोटि त मैले आफ्नै संस्था मार्फत पनि कार्यक्रम गरेर यसको दफावार गरेर यो 131 दफाहरूको विश्लेषण गरेर त्यसमा गरिनुपर्ने संशोधन र विकल्पहरू समेत को एउटा 3 महले समेत बनाएर मैले तपाईँको दिएको पनि गएको चैतमा भनेको मेरो स्ट्यान्डहरू मानिसहरूले बुझ्दैनन्. अहिले पढे हुन्छ किनभने यो सूचना प्रविधि विधेयक त मेरा लागि बनेको होइन.
तपाईँले पढे हुन्छ
सबैका लागि चाहिने कुरा.
तपाईँले विधेयक पढे हुन्छ भन्दै गर्दा तपाईँको छिमेकी तपाईँको समभाइ पनि होला
हजुर
अहिलेको संचार मन्त्री सरकारको प्रवक्ता उहाँले पहिला विधेयक पढ अनि आलोचना गरेर पढेकै छैनौ भन्नुभयो.
होइन मलाई त भन्नुभएको छैन, मलाई त्यसो
सार्वजनिक रूपमा भन्नुभएको हो. विधेयकका विरोध गर्नेहरूले पहिला विधेयक पढ भनेपछि तपाईँलाई परेन त
होइन होइन. उहाँलाई उहाँसँग बसेरै मैले छलफल गरेका छु र उहाँले पनि विधेयकका भाषा कतिपय कुराहरू सुधार गर्न सकिन्छ संसदीय प्रक्रियामा भनेर उहाँले भन्नुभएको हो.
कोठाभित्र
आज होइन आज उहाँले जुन कुरो भनिरहनु भएको छ उहाँलाई म भन्न चाहन्छु, दफा दफा बसेर छलफल गरौँ न. उहाँ त मेरो भाइ जस्तो मान्छे हो, एउटै गाउँ क्षेत्रको मान्छे पनि हो, पेसामा पनि 20 वर्षदेखिको साथी पनि हो, हामी दाजुभाइकै सम्बन्ध भएका मानिसहरू हौँ र खुल्ला कुरा नै गर्छौँ र उहाँलाई पनि मैले भनेको छु यो विधेयक भनेको सबै आम नेपाली लाई प्रयोग हुने हो. सूचना प्रविधिको एउटा अनुपम विकास र अवसर छ. यो अनुपम अवसर र विकासलाई सदुपयोग गरेर मुलुकको अर्थतन्त्रलाई माथि लाने, नयाँ पुस्तालाई सूचना प्रविधिको क्षेत्रमा इनोभेटिभ काम गर्न प्रेरणा जागिर गर्ने, सूचना प्रविधिका प्लेटफर्महरूको प्रयोगकर्ताहरूलाई एउटा त्रास र भयको अवस्था हुन नसक्ने र कानुन कार्यान्वयन गर्ने एजेन्सीहरूले भोलि कहीँ यसको दुरुपयोग नगरोस् भन्ने कुरामा हामी बराबर सचेत हुनुपर्छ. किनभने यो सबैलाई लागू हुनसक्छ. तपाईँको इन्टरनेट अहिले मानिसको जीवन पद्धति भइसक्यो होइन. जसरी मान्छेले अहिले खाना खान्छ, जसरी मान्छेले सुत्छ, इन्टरनेट बिना मान्छे बाँच्दैन.
त्यसैको घरमा
होइन मोबाइल बिना
पाउन लाग्नु गयो भने
पहिला नै
वाइफाई
मानिन्छ होइन. कम्प्युटर नभएको घर कसको छ र मोबाइल नभएको नै मान्छे को छ र इन्टरनेट चाहिँ मानिसको जीवन पद्धति भइसक्यो. भनेपछि यो सूचना प्रविधि बिना चाहिँ अहिले हाम्रो कृषि पनि कल्पना गरिँदैन, स्वास्थ्य पनि कल्पना गर्न सकिँदैन, विकासको कुनै कुराको कल्पना गर्न सकिँदैन, शासन व्यवस्थाको गरेर क्याबिनेटै बैठक पेपरलेस भएर हाम्रो चाहिँ भएको छ भने चाहिँ जीवन पद्धति भइसक्यो. यस्तो महत्त्वपूर्ण कुरालाई गभर्न गर्ने कानुन बनाउँदाखेरि हामीले गम्भीर र कुल माइन्डमा छलफल गर्नुपर्छ, सचेत भएर गर्नुपर्छ र त्यसमा राजनीतिक आग्रह राख्नै पर्दैन. तपाईँको यो विधेयकको कुरा गर्नुहुन्छ नि त, यो विधेयकको ड्राफ्ट सुरु गर्ने बेलामा त मन्त्री विनेन्द्र रिजाल थिए, त्यो बेलामा नै मैले विरोध गरेका थिएँ, बुझ्नु भएन. त्यसपछि अरू मन्त्रीहरू पनि आए.
अब ठ्याक्कै विधेयकको बुँदा बुँदामा जानु अगाडि जाने तपाईँको आपत्ति छ, जम्मै बुँदा सकिँदैन होला, त्यति धेरै बुँदामा आपत्ति छ, अर्थात् त्यसलाई रिराइट गर्नुपर्छ भन्नुभएको छ होइन. सबभन्दा बढी अहिले हल्ला हङ्गामा भएको चाहिँ सामाजिक सञ्जालमा कसैका विषयमा केही लेख्न साथ त्यसलाई चाहिँ तपाईँ 5 कैद र 15 लाखसम्म जरिवाना यो हुन्छ त भन्ने कुरामा अलि बढी धेरै विरोध भएको छ. तपाईँको पनि सबभन्दा बढी कन्सर्न त्यहीँ हो कि त्योभन्दा फरक छ?
होइन, त्यो चाहिँ अभिव्यक्ति स्वतन्त्र हरेक नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई प्रत्यक्ष प्रभावित पार्ने भएकोले त्यो बढी सेन्सिटिभ भयो. तर कानुनमा के हुन्छ भने म तपाईँलाई एउटा सन्दर्भ सुनाऊ. 2047 संविधानको एउटा सानो धारालाई समातेर त्यो संविधानै गयो नि त होइन,
127
गएन त. भनेपछि कानुनमा चाहिँ कतिवटा दफा कतिवटा तपाईँको धारा छन् भनेर हेर्नु हुँदैन. त्यसमा प्रयोग भएका एउटा शब्दले भन्दै पनि 150 दफामध्ये 49 राम्रो छ, एउटा दफाको पनि एउटा उपदफाले तपाईँको सिद्धाइदिन्छ त्यसको मर्मलाई. त्यसो भए यो इन्टरलिङ्क हुन्छ. अब यो विधेयकको कुरा गर्यो भनेदेखि यसका 5 आयाम छन् मैले भन्न खोजेको. यो वास्तवमा यो कानुनै 3 बनाएको भए हुन्थ्यो. एउटा चाहिँ सूचना प्रविधि क्षेत्रको व्यवसायलाई नियमन गर्न, त्यसको प्रवर्धन र विकास गर्न,
यो एकै ठाउँमा आयो, यसलाई विभाजन
गर्दा
मेरो
सुरुदेखि नै त्यही जस्तो डेटा प्रोटेक्सन ल भन्छ संसारभरि नै, अहिले डेटा प्रोटेक्सनको ल छ, खास गरी इन्टरनेट प्लेटफर्ममा भएका व्यक्तिका आफ्ना ज्ञान सूचना डेटा इन्फर्मेसन्सहरूको सुरक्षा त्यो को लागि डेटा प्रोटेक्सन ल बनाइन्छ. अर्को चाहिँ सूचना प्रविधिको व्यापार हो नि त. सूचना प्रविधिमा नयाँ नयाँ इनोभेसनहरू हुन्छ, नयाँ अब यत्रो कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्सका चाहिँ कुराहरू आएको छ. इन्टरनेट र मान्छेको जीवन पद्धति भइसक्यो. हामी हरेक घरमा डिजिटल कनेक्टिभिटी पुर्याउने भन्ने सरकारकै प्राथमिकता छ. भनेपछि त्यो एउटा डिजिटल जुन एउटा माहौल छ, त्यो माहौलको प्रवर्धन र विकास गर्नको लागि सूचना प्रविधिको खास गरी व्यवसायलाई नियमन गर्ने एउटा पक्ष भयो.
अर्को विधेयक
त्यसरी भएको. अर्को चाहिँ साइबर क्राइम, खास गरी यो इन्टरनेटको विभिन्न प्लेटफर्महरूको विकास भएपछि यसले कसुरहरू पनि बढायो, अपराधजन्य कुराहरूलाई पनि यसले चाहिँ प्रभाव धेरै ठाउँमा मद्दत पुर्यायो भनेर धेरै जसो क्रिमिनल पर्सपेक्टिभबाट चाहिँ खास गरी इन्भेस्टिगेसन्स गर्ने निकायहरूले साइबर क्राइम लको चाहिँ कुरा गर्छन् र कतिपय देशले साइबर क्राइम ल पनि बनाएको छ. भनेपछि साइबर क्राइमको लागि छुट्टै कानुन पनि चाहिन्थ्यो. अझ हाम्रो देशमा चाहिँ फौजदारी संहिता गएको वर्ष ल्यायौँ नि त, फौजदारी संहिताको 307 दफामा हेऱ्यो भनेदेखि त्यहाँ के भनिएको छ भनेदेखि विद्युतीय डिजिटल प्लेटफर्म र अन्य प्लेटफर्महरूमा गरिने कसुरहरूलाई चाहिँ सजाय गर्ने भनेर आएको हुनाले एक किसिमले साइबर क्राइमको लागि चाहिँ हामीसँग एउटा त यो विद्युतीय कारोबार ऐन 2047 थियो, त्यसलाई खारेज गरेर यसमा ल्याउने हुँदाखेरि त्यो 47 जुन आलोचना भएको थियो छोडिदिएर फौजदारी संहिताको 307 नै सबै कुरा पुग्थ्यो.
त्यतिले पुग्थ्यो, प्रावधान
नराखे पनि हुन्थ्यो, अथवा चाहियो भने साइबर क्राइमको एउटा छुट्टै कानुन पनि बनाउन सकिन्थ्यो. तिनवटालाई एकै ठाउँमा राख्दा यहाँ धेरै विषयवस्तुहरू आए. त्यसैले कतिपय व्यवसायजन्य र प्रविधिजन्य विकास र प्रवर्धनसँग सम्बन्धित संशोधनहरू छ. लाइसेन्सको कुरो, आयातको कुरो, इक्विपमेन्टहरू सिजरको कुरो, यो सबै कुरा नियमनको कुराहरू छ. अर्को चाहिँ साइबर क्राइमसँग जोडिएको छ, खास गरी क्राइम इन्भेस्टिगेसन्स गर्ने निकायहरूको चाहिँ चासो भएको विषयहरू छ, जसमा अहिले धेरै जसो सरकारले त्यहाँ फोकस गरेका छ. र अर्को भनेको चाहिँ तपाईँको चाहिँ यो डेटा प्रोटेक्सनको, त्यसो भएकोले संशोधन गर्ने विषयहरू पनि छरिएका छन्. अब तपाईँले भन्नुभएको विषयमा जहाँसम्म आउँदाखेरि चाहिँ म चाहिँ के भन्छु भने ती कुराहरू चाहिँ सामाजिक सञ्जाल भनेर ऐनमा जुन लेखियो नि, संसारको कुनै पनि तपाईँको इन्टरनेट बेस्ड लहरूले सामाजिक सञ्जाल भनेर रिकग्नाइज गरेका छैन. यो त इन्टरनेट
भनेको शाब्दिक रूपमा सामाजिक सञ्जाल भन्ने शब्द प्रयोग नगरे भए
त्यो कानुनले रिकग्नाइज गर्नै हुँदैन भन्ने मेरो कुरा हो. इन्टरनेट हो, इन्टरनेटमा विभिन्न एप्लिकेसनहरू विकास हुन्छ. फेसबुक पनि
प्रोग्रामिङ हो,
प्रोग्रामिङ नै हो. फेसबुक पनि एउटा एप्लिकेसन त हो नि, ट्विटर पनि एउटा एप्लिकेसन त, एउटा वेबसाइट त हो नि. यस्ता त दिनकै दिन करोडौँ आउँछ. तपाईँले सबैलाई कानुनमा लेख्न सक्नुहुन्छ त. अहिले कतिपय कानुन युट्युब च्यानल भने युट्युब भनेर त एउटा एप्लिकेसन त हो नि, त्यस्तो लेख्ने होइन, प्रविधिलाई हामीले हेर्ने हो.
तर उहाँहरू अलि बढी मैले यो व्यक्तिगत रूपमा आफूले चाहिँ महसुस गरेको कुरा चाहिँ सामाजिक सञ्जाल, अनलाइन प्रकारका मिडिया र युट्युबबाट चाहिँ पछिल्लो दिनमा जे प्रकारका गतिविधिहरू देखिए राम्रा कुरा पनि भएछन्, आज नागरिकको हात हातमा पत्रकारिता पनि भएछ होइन, त्यो सँगै त्यसले जो प्रकारको समाजमा नकारात्मक असर गरेका छ नि त्यसप्रति चिन्तित भएर ल्याओ कि
होइन. त्यसप्रतिको चिन्ता त सबैलाई छ होइन. सोसल मिडिया भनेर जुन प्लेटफर्महरू आए त्यो चाहिँ के हो भनेदेखि प्लेटफर्म बनाइदिनेले बनाइदियो, त्यसको प्रयोगकर्तामा भर पर्छ. प्रयोगकर्ताहरूका प्रस्तुतिहरूमा कतिपय समस्याहरू नआएको होइन, त्यसले चाहिँ डिफेमेसन गर्यो, गाली बेजती बढायो, घृणाजन्य अभिव्यक्तिहरू बढायो, समाजमा चाहिँ तपाईँको चाहिँ द्वेषहरू बढायो भन्ने चुनौतीहरू हाम्रो देशमा मात्र होइन संसारभरि नै बस्छ. र त्यसलाई नियमन गर्नका लागि चाहिँ हामीसँग मौजुदा कानुनहरूले नै पर्याप्त छ होइन. फौजदारी संहिताको 307 तपाईँ अहिले पढ्नुभयो भने तपाईँले म चाहियो भने पढेर हाम्रो दर्शकहरूलाई देखाइदिन पनि सक्छु, त्यसले नै कभर गर्छ. र अहिले पनि मानिसहरू पक्राउ परिरहेछ नि त, मुद्दा लागिरहेछ नि, मुद्दा लाउन पाइन्छ. र काठमाडौँ जिल्ला अदालतमा तपाईँको अहिले जानुभयो भने 300 बढी मुद्दाहरू त त्यसैको छ. त्यहाँ त मानिसहरूलाई दिनका मानिसहरू 5 महिनादेखि 1 वर्षदेखि थुना परे पनि मान्छे भेटिहाल्छ. त्यो कानुन नभएर हो त, कानुन नभएको भए त कसरी थुन्नुभयो, कसरी जेल हाल्नुभयो? यो सरकारले ऊ सरकारले होइन, एउटा प्रहरीले तपाईँको चाहिँ फेसबुकमा या ट्विटरमा आएको कुरामा मानिसलाई पक्रेर लगेर बेपत्ता बनाएका अवस्थाहरू, थुनिएका मुद्दा लगाएको कुराहरू छ. ताकि त्यसमा अदालतले हेर्दाखेरि चाहिँ त्यो कसुरहरू ठहरेको छैन, 10% पनि ठहरिया छैन. यसको अर्थ त न्यायिक परीक्षण हुनु पर्यो. र यो कानुनको अर्को हामीले उठाएको प्रश्न, एकातर्फ तपाईँले सोसल मिडिया र इन्टरनेटका प्लेटफर्महरूलाई टार्गेट गरेर त्यहाँ गाली गरेको, बेजत गरेको, हैरानी गरेको, जिस्क्याएको, धम्क्याएको भन्ने शब्दहरू छन् जसको आफै परिभाषा गर्न गाह्रो छ, त्यसलाई जसरी इन्टरप्रेट गरेर
त्यसो चाहिँ गर्नुहुन्छ त
कुन गर्नै हुँदैन. तर
त्यसो गर्नेलाई कारवाही गर्ने
तपाईँ ठ्याक्क आउनुभयो. त्यो प्रावधान ल्याउँदाखेरि के गर्नु पर्थ्यो भने त्यो कुराको हो भनेर प्रमाणित गर्ने कसले, त्यो व्याख्या गर्ने कसले, प्रश्न यहाँ छ. व्याख्या गर्ने पुलिसले हो कि? अब यो कानुनका अनुसार चाहिँ के हुन्छ भने त्यहाँ एउटा सूचना प्रविधि नियन्त्रक हुन्छ, जुन चाहिँ सरकारले एउटा एडमिनिस्ट्रेटिभ प्रशासनिक मान्छे नियुक्त गर्छ, कुनै सहसचिवलाई तोक्ला होइन. त्यसले चाहिँ तपाईँको आफै व्याख्या गर्छ, पुलिसले एउटा पुलिसले चाहिँ व्याख्या गर्छ,
होइन मैले सोध्न खोजेको चाहिँ जस्तै यो प्रावधान जो राख्यो खास गरी यसमा तपाईँ 95 कसुर भन्ने प्रावधानमा विभिन्न दफामा भएका कसुर गर्दा यो यो प्रकारका चाहिँ सजाय हुनेछ जेलदेखि लिएर तपाईँ जाने रकमसम्मको जो भन्ने छ नि, यो प्रावधानहरूप्रति आपत्ति हो कि विधिप्रति आपत्ति हो?
दुइटैप्रति। एउटा त प्रावधानहरू संविधानको धारा 17(2) प्रतिबन्धात्मक वाक्यांशभन्दा बढी छन्, त्यो गर्न पाइँदैन, संविधानभन्दा बढी भयो हाम्रो दुईटा।
तर संविधानको पनि त बढी प्रयोग भयो नि,
बढी
प्रयोग भने त प्रयोग होला नि,
होइन? संविधानका शब्दहरूभन्दा बढी कानुन बनाउनु पाइँदैन, किन संविधान कार्यान्वयन गर्न ऐन बनाउनु,
होइन? अभिव्यक्ति स्वतन्त्रताको नाममा या मेरो बोल्ने र लेख्ने स्वतन्त्रता छ भन्दैमा सामाजिक सञ्जाल जसरी चाहिँ पोखिया छ,
त्यो त मैले
भने किन आँखा चिम्ल्या भने
होइन, आँखा कहाँ चिम्ल्या छ तपाईँको? यो के हुन्छ भनेदेखि सूचना प्रविधिका प्रयोगकर्ताहरूले प्लेटफर्म पाए, उनीहरू त एउटा विकेन्द्रीकरण भयो नि, प्रविधिको विकेन्द्रीकरण भयो। तपाईँ हामी जस्तो टेलिभिजनमा बोल्न सक्ने त सबै मानिस छैनन्, तपाईँ हामी जस्तो पत्रिकामा लेख्न सक्ने त छैनन्, आमसभामा भाषण गर्न सक्ने त छैनन्, आम कमनर मान्छेहरूले त एउटा बोल्ने लेख्ने असन्तोष जाहेर गर्ने गाली गर्ने ठाउँ पाए, त्यसलाई गर्दाखेरि कतिपय कुराहरू तपाईँले भने जस्तो समस्याहरू आए देखियो भनेदेखि त्यसलाई डिल गर्ने कानुन छैन त भन्ने जो तपाईँको प्रश्न, कानुन छ भन्दैछु म,
होइन
फौजदारी संहिताको 307 त्यो गर्छ, अब गर्नु हुने
त्यसकै लागि छुट्टै कानुन ल्याउनु भयो उहाँहरूले, तपाईँले अझै यसलाई 3 बनाउने भन्नुभएको थियो, उहाँहरूले एउटै बनाएर ल्याउनु,
होइन होइन एउटा तपाईँले हो, यही कुरामा अन्तर्राष्ट्रिय हामी त इन्टरनेसनल प्रिन्सिपलहरूलाई नि मान्नुपर्छ नि, ICCPR भन्छन्, इन्टरनेसनल कन्भेन्ट एन्ड सिभिल एन्ड पोलिटिकल राइट्स, त्यसले के भन्छ भने अफलाइन होस् या अनलाइन होस् तपाईँ माइतीघरमा बोल्नुहोस् या फेसबुकमा बोल्नुहोस्, तपाईँ रत्नपार्कमा बोल्नुहोस् या युट्युबमा बोल्नुहोस्, तपाईँ पत्रिकामा बोल्नुहोस् या टेलिभिजनमा बोल्नुहोस्, तपाईँको बोलीले गरिने कसुर एउटै हो, प्लेटफर्मै पछि फरक कानुन बनाउनु हुँदैन र उसलाई गरिने संवैधानिक सुरक्षा पनि बराबर हुनुपर्छ। अब यहाँ के भयो भने अहिले हेर्नुहोस् हाम्रो कानुनको कस्तो छ भने तपाईँले गएर रत्नपार्कमा भाषण गर्नुभयो, खुला मञ्चमा भाषण गर्नुभयो र त्यहाँ कसैलाई गाली गर्नुभयो, चिया पसलमा गर्नुभयो भने त्यसलाई 2 सजाय हुन्छ, तपाईँले पत्रिकामा अथवा यो टेलिभिजनमा अहिले हामी गऱ्यौँ भने त्यहाँ 3 सजाय हुन्छ, त्यो नै फरक हो, त्यो नै अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार मिल्दैन, किन गाली भनेको गाली हो नि त, होइन घृणाजन्य अभिव्यक्ति भने घृणा,
त्यो कति मान्छे कहाँ पुग्छ भन्ने हिसाबले
होइन, त्यसरी गर्नै पाइन्न भन्ने चाहिँ मानव अधिकारको, हामी मानव अधिकारलाई मान्दैनौँ त त्यसो भए, त्यसो भए मानव अधिकार विपरीत हामी गर्दै जाने त, तपाईँले चाहिँ फेसबुकमा या ट्विटरमा लेखेको कुरो चाहिँ व्यापक मान्छेमा पुग्छ भन्ने कुराको नि ग्यारेन्टी छैन, त्यो मान्छेको त उसको चाहिँ प्रयोगकर्ता र फ्रेन्ड्सहरूमा भर पर्छ नि, त्यसलाई चाहिँ तपाईँले 5 र 15 लाख भन्नुभयो, यो चाहिँ के भने अन्तर्राष्ट्रिय कानुन र हामीले स्वीकार गरेका प्रिन्सिपलभन्दा बाहिर हो,
त्यसो भए एउटै शब्द त्यो डिफेमेसन होला, त्यो लाइबल होला, त्यो स्ल्यान्डर होला या जे कोही,
र यो कुरो भन्ने चाहिँ अदालतले हो, कुन कुरो गाली बेजती हो, कुन कुरो लाइबल हो, कुन कुरो चाहिँ हेट स्पिच हो, कुन कुरो ब्लास्फेमी हो भन्छ धार्मिक दुष्प्रचार गर्ने, यी कुराहरूको व्याख्या गर्ने अधिकार चाहिँ अदालतलाई हुनुपर्छ, हामी कहाँ यो कानुनले कसलाई दियो भनेदेखि तपाईँको चाहिँ नियन्त्रकलाई दियो,
र तपाईँको आपत्ति त प्रक्रियामा पनि आपत्ति भयो, प्रावधानमा पनि आपत्ति भयो,
मेरो विचारमा यी सबै कुराहरूका लागि मौजुदा कानुन नै पर्याप्त छ,
यो कानुन नै नबनाऊ,
होइन
प्रावधान हटाइदिउँ,
होइन यो जुन 84 तपाईँको चाहिँ 88 जुन व्यवस्थाहरू छन् खास गरी, अनि 91-94 कयौँ व्यवस्थाहरू हामीले रिराइट गरे हुन्छ, र सामाजिक सञ्जाल भन्ने जुन परिच्छेद राखेको छ नि त्यो अनावश्यक हो,
म एकचोटि हाम्रा दर्शकका लागि तपाईँले 84 भनेको साइबर आतंक गर्न नहुने भन्ने प्रावधान हो, होइन 85 भनेको यौन दुर्व्यवहार गर्न नहुने, यौन जन्य दुर्व्यवहार गर्न नहुने भन्ने प्रावधान हो, 86 भनेको तपाईँ अश्लील सामग्री उत्पादन सङ्कलन वितरण प्रकाशन प्रदर्शन प्रचार वा खरिद बिक्री गर्न वा गराउन नहुने भन्ने प्रावधान
हो,
87 प्रलोभनमा पार्न नहुने भन्ने प्रावधान हो, 88 विद्युतीय प्रणालीको दुरुपयोग गर्न नहुने भन्ने प्रावधान हो,
हजुर
यी प्रकारका समस्या त देखिएका छन्,
यी सब प्रकारका समस्याको लागि तपाईँलाई म यो कानुन पढ्नलाई अनुरोध गर्छु, यो फौजदारी संहिता गएको वर्ष यसको पनि हामीले कतिपय कुराहरू सुधार गर्नुपर्छ भनेर आन्दोलन भयो नि, आलोचना भयो, तर यहाँ चाहिँ तपाईँले हेर्नुभयो भने ती सबै राज्य विरुद्धका कसुर, सार्वजनिक शान्ति विरुद्धका कसुर, गोपनीयताका कसुर, अश्लीलताका कसुर, ब्लास्फेमीका कसुर, सबै कसुरहरूलाई गर्नलाई कानुन बनिसक्यो,
तपाईँ र उहाँहरूमा एउटा फरक
देखियो, यो कानुन सुन्नुहोस् न, यो कानुन भयो भने तपाईँको अहिलेको हाम्रो जुडिसियल सिस्टमले परीक्षण गर्छ, होइन कसुर लाउनलाई कुनै गाह्रो छैन, कसुर लाउन सकिन्छ, परीक्षण हुन्छ, अहिलेको सूचना प्रविधि कानुनले गर्यो भने के हुन्छ भनेदेखि तपाईँको चाहिँ त्यहाँ 3 एउटा बोर्ड अदालत बन्छ, त्यो अदालतमा एउटा जिल्ला अदालतको न्यायाधीश चाहिँ अध्यक्ष हुन्छ, तर 2 चाहिँ 8 अनुभव भएका सरकारले नियुक्त गरेका मान्छे त्यहाँ जज हुन्छन्। अब मान्नुहोस् त्यो सरकारले मन्त्रालयले नियुक्त गरेको आठ वर्ष अनुभव भएका केही मान्छे बसेको अदालतले यस्ता कसुरहरूमा तपाईँको चाहिँ मुद्दा हेर्न थालेपछि के हुन्छ?
सर, न्यायाधीश कसले नियुक्त गर्छ?
सरकारले गर्छ यहाँ यसमा,
होइन अदालतको न्यायाधीशकोले नियुक्ति गर्छ।
त्यो त एउटा न्यायिक प्रक्रिया हो, त्यसमा पनि प्रश्न छ, तर एटलिस्ट त्यसमा त एउटा न्याय स्वतन्त्र न्यायपालिकाको धर्म मर्म कानुनी विवेक भन्ने त छ नि त। अहिले व्यक्तिहरू कस्ता आए होलान् भन्ने भन्दा पनि तपाईँको प्रक्रियागत रूपमा त त्यहाँ त हामीले स्वतन्त्र न्यायालयका मूल्य मान्यतालाई मानेका छौँ नि त। त्यसो भएकोले यसमा गाह्रो छैन, म यो विधेयक ल्याउनु हुँदैन भन्ने मान्छे होइन, सुरु यो विधेयकको ड्राफ्टिङका कतिपय सन्दर्भमा फिडब्याक दिने मान्छे पनि हो, र यसमा चाहिँ गरिएका व्यवस्थाहरूमा विभिन्न तपाईँको डेटा प्रोटेक्सनमा पनि सुधारको आवश्यकता छ, यसको लाइसेन्सको प्रणाली र नवीकरणको प्रणालीमा पनि सुधारको आवश्यकता छ, तपाईँको यो फौजदारी
दर्ता गर्नुहुन्छ कि हुँदैन भन्नेमा पनि प्रश्न उठाएको
होइन, दर्ता
गराउनुपर्छ कि
मेरो यति मात्रै सरोकार हो, त्यो कुरो व्यावहारिक होइन, बुझ्नु भएन। नेपालमा कसैले कारोबार गर्छ कुनै पनि प्लेटफर्मबाट भने उसले ट्याक्स तिर्नुपर्छ होइन, र कसैले पनि यहाँ कारोबार गर्छ आर्थिक कारोबार गर्छ भने उसले कम्पनी खोलेर बिजनेस गर्नुपर्छ, त्यसमा मेरो
सामाजिक सञ्जाल दर्ता हुनुपर्छ कि होइन, मैले मान्छेलाई कसरी हल्ला फैलाइएको छ भने अब त फेसबुक पनि दर्ता गर्नुपर्छ अरे, अब त तपाईँ ट्विटर पनि
होइन, यो कानुन पढ्दाखेरि त्यस्तै देखिन्छ होइन, यो कानुनका भाषाहरू चाहिँ प्रष्ट छैनन्, हामीले के भने यो शब्दावली
तर मन्त्री आफैले भनिसक्नुभयो,
मन्त्रीले भनेर हुन्छ त, कानुनको भाषामा चाहिँ मन्त्रीको बोली भोलि कानुन हुन्छ, तपाईँको मन्त्रीले त के बोल्छ के भोलि उहाँ गोकुल बासबाट त सधैँ मन्त्री त हुनुहुन्न, अनि उहाँले बोलाए त कानुन हुँदैन, कानुन समात्छ कसले? कानुन त सरकारी वकिलले समात्छ, अदालतले समात्छ, पुलिसले समात्छ, कानुन कार्यान्वयन गर्नेले शब्द हेर्छ नि।
तर समग्रमा सामाजिक सञ्जाल दर्ता गर्ने प्रावधान त नेपालमा हामी ढिलो ल्याइरहेछौँ भन्ने लाग्छ होइन?
होइन, सामाजिक सञ्जालै पहिला शब्द नै ठिक होइन भन्छु म, त्यो नै भन्नु हुँदैन,
होइन ऐनलाई पो बेठिक त, म त सञ्चारकर्मी
होइन, तपाईँलाई पनि बेठिक हो त्यो भन्ने नै बुझाइ गलत हो। सामाजिक सञ्जाल भनेको त एउटा इन्टरनेट बेस टेक्नोलोजी कम्पनीहरूले एउटै कम्पनीले 50 सामाजिक सञ्जाल बनाउँछ,
फेसबुक एप भन्नु नि त,
त्यस्तो त्यस्तो पनि होइन, अन्तरा यसो भन्नुपर्छ भनेर मैले भाषै दिएको छु, के भनेको छु भने सूचना प्रविधिको कारोबार गर्ने र सूचना प्रविधिका विभिन्न माध्यमहरूको द्वारा कारोबार गर्ने अन्तर्राष्ट्रिय सूचना प्रविधि कम्पनीहरू नेपालमा कारोबार गर्न चाहन्छन् भने नेपालमा दर्ता हुनुपर्छ भन्न सकिँदैन,
भनेको तपाईँले शब्द सच्याउ वाक्यविन्यास
त्यसको संशोधनको तपाईँको होइन, विकल्पै मैले पठाइदिएको छु, उहाँहरूको उद्देश्य कर उठाउने हो भने, उहाँहरूको उद्देश्य नेपालमा व्यापार गर्नेहरूलाई कम्पनी ल अन्तर्गत ल्याउने हो भने त हाम्रो कम्पनी लले नै ल्याइहाल्छ, कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर दर्ता गर्न परिहाल्छ, कसैले चाहिँ तपाईँको के अरे कारोबार गरिरहेछ तर कर छलिरहेछ भने त सरकारको राजस्व न्याय अनुसन्धान निकायदेखि लिएर सबले कारवाही गर्छ।
आजको दिनमा त यी कोही पनि नेपालमा दर्ता भएको देख्छ
होइन, त उनीहरूको कारोबार छ भने सरकारले अहिले समाते भइहाल्यो नि, सरकार समात्न सक्छ, आज पनि
समात्न त उसलाई कानुन चाहियो नि,
चाहिँ कानुन चाहे कर कानुनले समात्न सकिन्छ, अहिलेको मौजुदा कर कानुनले तपाईँले व्यवसाय गरेछ भने तपाईँको जस्तो भनौँ न हाम्रो प्रसारण ऐनमा करको कुरा लेखाएको छ र प्रसारण ऐनमा लेख्दैन नि त, हामी टेलिभिजन प्रसारण या पत्रिका छापाखाना ऐनमा पनि के हुन्छ भनेदेखि करको कुराहरू त सम्बन्धित कर कानुनले नै हेर्छ।
होइन, तपाईँले मैले चलाएको फेसबुक मार्फत जुन चाहिँ राजस्व अर्थात् हामीले जुन ट्यारिफ तिर्छौँ नि, हाम्रो जो पैसा काटिन्छ नि,
हाम्रो पैसा काटिँदैन, हामीले इन्टरनेटको पैसा तिर्छौँ होइन, हामीले कुनै पनि प्लेटफर्मलाई पैसा तिर्दैनौँ, हामीले तिर्ने भनेको इन्टरनेटको डेटा प्याक लिन्छौँ अथवा हामी इन्टरनेट सर्भिस लिन्छौँ भने आइएसपीलाई हामी पैसा तिर्छौँ, आइएसपीहरूलाई पैसा तिर्ने कुरा त आइएसपीहरू त दर्ता भएरै चल्छ होइन, अथवा तपाईँको डेटा प्याक त टेलिकम सर्भिस प्रोभाइडरहरूले प्रोभाइड गर्छन्, उपभोक्ताले तिर्ने भनेको चाहिँ के हो त भन्दाखेरि तपाईँको के अरे इन्टरनेटलाई मात्रै पैसा हो,
तपाईँको भनाइ इन्टरनेटलाई पैसा, फेसबुक ट्विटर या इमो या वाट्सएप जे हामी यहाँ चलाइरहेको छौँ यिनीहरू मार्फत हाम्रो पैसा बाहिर गएको छ,
तिनीहरूले चाहिँ हामीलाई उपभोक्ता देखाएर उनीहरूले विज्ञापनमा पैसा कमाउँछन्, मेरो चाहिँ करोडौँ मान्छेले युज गरेका छन् मलाई विज्ञापन भनेर विज्ञापनबाट कमाउँछन्, यदि हामी कहाँ यस्ता प्लेटफर्महरूले विज्ञापनबाट पैसा कमाएका छन् भने सरकारले मौजुदा विज्ञापन कानुन पनि अस्ति पास भइसक्यो, त्यहाँ पनि के भनेको छ भनेदेखि डिजिटल प्लेटफर्ममा विज्ञापनलाई पनि छ, विज्ञापन ऐन हेर्नु पऱ्यो त्यसले समात्न सक्छ, त्योभन्दा अगाडि कर कानुनले नि सक्छ, त्यस कारण विज्ञापनबाट पैसा उठाउने कर उठाउने कुरामा सरकारलाई सहयोग चाहिन्छ भने हामी देखाइदिन पनि सकिन्छ,
तथापि दर्ता गर्ने कुरामा तपाईँको त्यस्तो धेरै
होइन, दर्ता गर्ने कुरामा चाहिँ व्यक्ति दर्ता भन्ने
व्यक्ति दर्ता त भएन
होइन,
सबैले विरोध गर्छ
होइन, त्यो शब्द फेरिएन, अस्ति समितिमा नि फेरिएन,
तपाईँको र मेरो कम्तीमा पनि हामी दुईजना यति बेला गफ गरिरहेछौँ दर्शकका तर्फबाट पनि कि यसमा चाहिँ व्यक्ति व्यक्तिले फेसबुक या इमो चलाउँदा चाहिँ दर्ता गर्ने कुरा चाहिँ सहज हुँदैन हुनु हुँदैन त्यसमा लामो कुरै
त्यो हुनु हुँदैन
होइन दोस्रो तपाईँ
अब अर्को मलाई तपाईँलाई म अर्को कुरो भनौँ अब हामी कहाँ भनौँ न जुन प्लेटफर्महरू मानिसले प्रयोग गर्न पाएका छन् अहिले तपाईँको मेसेन्जरबाट कुरा गर्छन् नि त वैदेशी रोजगारका मान्छेहरू भाइबरबाट कुरा गर्छन् अहिले ठुलो मान्छेहरूको चाहिँ
एउटा उनीहरूको हिसाबले निःशुल्क हुन्छ तपाईँ टेलिफोनबाट गर्दा एकदमै महँगो हो
एउटा संवाद गर्ने जुन अवसर पाएको छ जनताले अथवा अहिले फेसबुक ट्विटरहरूको सबै खराबी त छैन नि 90% लाभ होला 10% खराबी होला नत्र ट्विटर
तपाईँको प्रतिशतको हिसाब नमिल्यो होला
होइन होइन तपाईँको ट्विटरको खराबी थियो भने प्रधानमन्त्रीदेखि सबै नेता सबै ट्विटरै प्रयोग गरिरहन्छन् फेसबुकमा
नभएको हामीले समाजमा के सन्देश दिन
कन्टेन्टले समस्या पार्ने हो कि प्लेटफर्मले होइन प्लेटफर्मले समस्या होइन कन्टेन्टले समस्या पार्ने हो
अनि उहाँहरूले प्लेटफर्ममा समात्न खोज्नु भएको छ त कन्टेन्टकै बारेमा उहाँहरूले जुन 95 प्रावधान गर्नु भएको छ त्यो कन्टेन्ट हो नि
होइन कन्टेन्टलाई रेगुलेट गर्न फौजदारी संहिता काफी छ उहाँहरू चाहिँ यो कन्टेन्ट प्रवाह गर्ने प्लेटफर्मलाई समात्न यो कानुनमा हाल्दै हुनुहुन्छ मैले यसलाई उदाहरण
भनेको तपाईँको बुझाइ चाहिँ ट्विटर भोलि बन्द हुन सक्छ भोलि फेसबुक बन्द उहाँहरूले गर्न सक्छ
नियत त्यही हो त्यो चाहिँ के हो भने नियत हो उहाँहरू प्लेटफर्मलाई नै हान्न खोज्दै हुनुहुन्छ यो कानुनबाट
सर चिनमा त प्रश्न गर्नुभएको छ फेसबुक चलाउन नदिँदाखेरिमा मान्छेलाई आफ्नो प्रकार
ठिकै छ चिनै बनाउने हो त ठिक छ ल ठिक छ उहाँले भन्न पऱ्यो हामी चिनको जस्तै इन्टरनेट पद्धति ल्याउनलाई यो कानुन ल्याएको खुल्ला भन्न पऱ्यो मैले त त्यही भनेको छु
ठिक छ
उहाँहरू कम्बोडिया र चिनको जस्तै इन्टरनेट सिस्टम बनाउनलाई नै यो कानुन ल्याउनु भएको हो भने मलाई भन्नु केही छैन
तर मेरो एउटा प्रश्न चाहिँ तपाईँलाई छ
क्या हो ठिक
सामाजिक सञ्जाल या अनलाइन या इन्टरनेट जो भनौँ होइन यसको आजको दिनमा प्रयोग मात्रै भएको छ
होइन होइन त्यो दुरुपयोग त भएको त यहाँ मात्र होइन अमेरिका नै भएको छ
यसले समाजलाई राम्रो बनाएको छ
होइन होइन धेरै हदसम्म समाजलाई हित गरेका छ केही हदसम्म समाजलाई अहित गरेका छ होइन केही हदसम्म ओहो तपाईँको फेसबुकले ट्विटरले जुन विचारहरू प्रवाह भएको छ जुन मानिसहरूले थाहा पाइरहेका छन् मानिसहरूले जुन जान्न पाइरहेका
सुविचार कुविचार पनि आउँदो रहेछ
त्यो त आउँछ नि तपाईँले त्यसो भए त
त्यति बेलै चाल्नु चाहिने
तपाईँलाई के भने रेडियो टेलिभिजनले सबै राम्रो काम गरेका छ पत्रिकाले सबै राम्रो काम गरे
रेडियो टेलिभिजनले त त्यति धेरै तल गर्नु
होइन त्यति धेरै छैन तर छ नि त
म यहाँ बसेर यो टेलिभिजनको मेरो स्क्रिनमा प्रधानमन्त्रीको कुकुरको ज्यान भनेर प्रधानमन्त्रीको
होइन होइन पाउँछ त्यो सकिँदैन
त्यो गरेको छ कि छैन
होइन त्यो त हामी त पत्रकारिताका मूल्यहरू अनुसार हुन्छौँ नि सूचना प्रविधिका प्लेटफर्महरूमा पत्रकारिताका मूल्य त त्यहाँ त आम जनताले प्रयोग गर्छ तपाईँ हामीले गर्ने होइन आम जनताले गर्दाखेरि उनीहरूले कुन कुरा हाल्नुहुन्छ कुन कुरा लेख्नु हुँदैन के कुरा भन्ने यी सबै कुराहरू आज हाम्रो मात्रै समस्या होइन विश्वव्यापी समस्या यसका दुईवटा रणनीति संसारभरि छ एउटा तपाईँले कन्टेन्टहरू आपत्तिजनक कन्टेन्टहरूलाई छुट्याएर कारवाही गर्ने बाटोमा जानुहोस् दोस्रो तपाईँले एजुकेसनद्वारा जानुहोस्
त्यति यसले त आपत्तिजनक कन्टेन्टलाई छुट्याए त
छुट्याएन भने यसले प्लेटफर्मलाई हान्न खोज्यो बुझ्नु भएन
उसले उसले तपाईँ 95 डिभाइडै गरिदिएको छ त 88 यो 87 यो भनेर यो प्रकारको कन्टेन्ट राख्दा यसो हुन्छ
यी कन्टेन्टहरूमा यसमा दुई तिनवटा कुरा यो कन्टेन्टहरूमा तपाईँले के भन्नुपर्छ भनेदेखि यी कन्टेन्टहरूमा एउटा त फौजदारी संहिताले नै पुग्छ पहिला यो कुरो बुझ्नु
थप कानुन नल्याऊ
यो जरुरी यहाँ लेख्दैमा हुने होइन तपाईँले त्यही फौजदारी संहितालाई नै पुग्छ यहाँ ल्याउने हो भने पनि यसमा के गर्नुपर्छ भने ती कन्टेन्टहरूको परीक्षण अदालतबाट हुने स्वतन्त्र अदालतबाट हुने कुराको सुनिश्चितता हुनुपर्छ मेरो कुरा यही नै हो तपाईँको चाहिँ सूचना प्रविधि नियन्त्रकलाई नै अल्टिमेट सबै अधिकार दिनु हुँदैन यो नागरिकको अभिव्यक्ति स्वतन्त्र
त्यहाँ सरकारका दुईटा मान्छे जान्छन् राजनीतिक रूपमा प्रभावित मान्छे जान्छन् तिनले भोलि सरकार जसको हुन्छ किनभने
आदेश पालना गर्छ
त्यो आदेश पालना
त्यो आदेश पालना गर्छ र आलोचना गर्ने मान्छेहरूलाई टार्गेट गर्ने खतरा हुन्छ
त्यहाँ सरकार विरोधी मान्छेलाई चाहिँ
अथवा
अधिकारी पञ्चायतमा पनि त्यस्तै
त्यो अधिकारी विरोधी मान्छेलाई पनि हुनसक्छ नि यसमा त व्यक्तिगत दुरुपयोग पनि हुनसक्छ नि एउटा पुलिसलाई लाग्यो अस्ति तपाईँको माइती घरमा के भएछ भनेदेखि एउटा प्रेसको मान्छेले फोटो खिच्यो उखु किसानहरूको पुलिसले गएर तपाईँले यो उखु किसानको फोटो किन खिच्या भनेर उसले क्यामेरा
त्यहाँनिर मेरो प्रश्न छ
मैले
हेरेको थिएँ मेरो तपाईँलाई यो प्रश्न पनि
मैले सुने है
होइन मैले हेरेको छु त्यो मैले हेरेको छु त्यो म प्रहरी हुँ म नेपाल पत्रकार महासङ्घको पूर्व सभापति तारनाथ दाहाल हुँ फ्रिडम फोरमको प्रमुख या म राजेन्द्र भानिया हुँ मलाई कसैले आएर म पत्रकार आएर खुरुखुरु फोटो खिच्यो मैले भने मेरो अनुमति नलिकन किन फोटो खिच्नु भए नखिच्नुहोस् भने त्यति बेला तपाईँले म पत्रकार हो किन खिच्ने नखिच्ने भन्ने पाउनु चाहिँ पाउनुहुन्न
त्यो पब्लिक स्पेस हो कि प्राइभेट स्पेस हो भन्ने कुरा
माइतीघर मण्डलामा उभिरहेको
होइन माइतीघर मण्डलामा तपाईँको त्यहाँ भिड छ जुलुस छ कुटाकुट हुँदैछ या नियन्त्रण हुँदैछ भने त्यो न्युज कन्टेन्ट हो यदि तर तपाईँ शान्तिपूर्ण
शान्तिपूर्ण उभिरहेको छु म उभिरहेको छु
त्यसो पाइँदैन शान्तिपूर्ण रूपमा तपाईँले कसैलाई अप्ठ्यारो गर्नुभएको छैन, ल भाइलेट गर्नुभएको छैन, तपाईँ सार्वजनिक स्पेसमा पनि प्राइभेट लाइफ
सामाजिक सञ्जाल मार्फत अहिले सूचना गएछ कि गलत सूचना गएछ भन्ने चाहिँ सम्भवतः यही उदाहरण
होइन, यसमा छुट्याउनुपर्छ। यो छुट्याउने चाहिँ के भने जुडिसियल माइन्डले छुट्याउनुपर्छ, स्वतन्त्र निकायहरूले छुट्याउनुपर्छ, तपाईँको सूचना प्रविधिको शिक्षाका लागि र सुरक्षित प्रयोगको लागि एजुकेसन बढाउनुपर्छ भन्ने त मेरो त मिसनै छ।
होइन तर हामी यस्तो गर्दा होइन, तपाईँहरू जस्ता अग्रजहरूले गर्नुभएको छ, तपाईँहरूबाटै हामीले अनुसरण गर्दै सिक्दै जाने हो, त्यही बाटोमा हामी कति छौँ फेरि त्यो नि परीक्षण होला। तर मैले भन्न खोजेको चाहिँ एउटा गलत विषय आउँछ अनि त्यसैलाई फैलाइदिने होइन,
त्यो गर्नु हुँदैन,
यो गर्छौँ नि त हामी।
त्यो चाहिँ के हो भने मेरो यसमा के छ भने सूचना प्रविधि विधेयककै बारेमा अहिले ऱ्यासनल छलफलै भएको छैन, कुल माइन्डमा छलफल भएको छैन, जुन भएको छैन,
कति बेला भयो
आग्रह नै यही हो,
त्यो ढोकाबाट गइसक्यो होइन,
अनि
त्यो ढोकाबाट गइसक्यो।
मैले भने नि फागुन तपाईँको 2 गते यो विधेयक आयो, त्यो बेलादेखि म निरन्तर कराएको छु, मैले 3 आर्टिकल पनि लेखेँ, संसदलाई सुझाव पनि दिएँ, कसैले यो उठाएन। अब अहिले प्रविधि समितिले पास गर्यो, पास गरे चाहिँ अहिले हल्ला भयो,
कम्तीमा पनि म मेरो कमजोरी स्वीकार गर्न तयार छु, हामी पनि त्यो सबैले बोलेपछि हामीलाई विषय
भन्दो रहेछ। संसदमा हुँदाखेरि नै हामी सबैले सल्लाह दिन सकिन्छ नि सांसदहरूलाई, संशोधन हाल्न लगाएँ मैले,
अर्थात् त्यो विषयमा हामीले एक प्रकारको
छलफल गम्भीर
एक वर्ष भयो नि,
अहिले पनि बित्या चाहिँ छैन। किन बित्या छैन भने अहिले त प्रविधि समितिले पास गर्यो, अब प्रतिनिधि सभामा अझै टाइम छ, प्रतिनिधि सभाले फेरि फर्काउन पनि सक्छ, प्रतिनिधि सभाले इनकेस सुधार गरेन भने
सभामा यो विषयमा फेरि छलफल भएर फर्किएला भन्ने आशा गरे,
होइन होइन हुनसक्छ,
होइन
महसुस गरे भने त हुनसक्छ नि, अहिले त
समितिमै बहुमत र अल्पमत भइसक्यो भनेको त्यहाँ कित्ताकाट भइसक्यो
होइन, उत्तेजनाले हुँदैन। यदि उत्तेजनाले नै उहाँहरूले होइन यो हामी चाइनिज टाइपकै इन्टरनेट सिस्टम बनाउनलाई जाँदैछौँ भनेर हो भने त यी सबै आलोचनालाई उहाँहरूले पेलेर गए हुन्छ, तर हामीले गरेको कुनै राजनीतिक उद्देश्य प्रेरित बहस होइन नि। अहिले समाजमा भइरहेको मानिसको चासो त के हो भने सूचना प्रविधि सम्बन्धी कानुन, सूचना प्रविधिको राम्रो विकास होस्, सूचना प्रविधिबाट लाभ पनि उठाउँ, सूचना प्रविधिबाट आएका जोखिमहरूलाई पनि नियन्त्रण गरौँ, एउटा राम्रो सुव्यवस्था सिर्जना गर्नको लागि सबका कुरा सुनौँ, एक्लै अर्कालाई कन्भिन्स गरौँ, राम्रो कानुन बनाऊ, त्यही होइन र यो कुरामा त अझै मौका छ नि।
तर दृष्टान्तको हिसाबले मैले फेरि पनि तपाईँलाई जोडेको एउटा स्थानको घटना थियो, उहाँ आफूलाई अभियन्ता भन्नुहुन्छ होइन, उहाँलाई प्रहरीले कुटेको या चाहिँ तपाईँ जबरजस्ती पक्राउ गरेर ल्याएको विषयमा चाहिँ हामीले सामाजिक सञ्जालमा सरकारको सरकारमा कोसम्म नजाउँ यति धेरै विरोध गऱ्यौँ, तर उहाँले प्रहरी उहाँलाई चाहिँ तपाईँलाई हामीले चाहिँ पक्राउ पुर्जी ल्याएछौँ पक्रिन आएको भन्दाखेरि प्रहरी माथि नै हातपात गर्यो,
त्यो गलत हो,
त्यो चाहिँ हामीले सामाजिक सञ्जालमा त्यो लुकाइदियौँ।
यसो
भए पछाडि चाहिँ मान्छेमा एक प्रकारको माइन्ड सेट अप भएको छ नि,
सामाजिक सञ्जालमा प्रयोग गर्ने मान्छेले सन्तुलन हेर्दैन, त्यहाँ तपाईँको त्यही तपाईँले भन्नुभएकै पात्रको पक्षधर मान्छेले गरिरह होला, यो प्लेटफर्महरू हो
होइन, तपाईँ हामी पनि कहिले नि त त्यहाँ एकतर्फी चिज आउँछ,
हामीले
तपाईँले मैले त्यही पढ्ने त
हामीले चाहिँ के भन्नुपर्छ भने कुनै पनि सूचना प्रवाह गर्दा जिम्मेवार हुनुपर्छ, कुनै पनि भिडियो हाल्दा तपाईँ सन्तुलित हुनुपर्छ, सूचना प्रविधिको यो हामीलाई पाएको अनुपम अवसर हो, यसलाई दुरुपयोग नगरौँ, यसलाई तपाईँले राइट बाटोमा जाउँ, एजुकेसनबाट हामीले त बहस गरेर समाजलाई चाहिँ एउटा जिम्मेवार र जवाफदेही बनाउने समाजमा त के भने बहसले हो, डिस्कोर्सले हो, र त्यसमा कानुनको नियतवश भाइलेट गर्नेहरूलाई नियमन गर्न कानुन चाहिन्छ,
फेरि पनि
निकाय चाहिन्छ, र त्यो गर्दाखेरि
नागरिक त
त्यो चाहिँ जुडिसियल हिसाबले हुनुपर्छ, त्यही भएर त कानुन चाहियो, कानुन चाहिँदा तर स्वतन्त्र न्यायालयको मान्यतालाई पनि हामीले राखौँ, संविधानका अधिकारहरू इन्क्रोच नहोस्, सीमाहरू छ नि त तपाईँको संविधानको 17(2) सीमारहित होइन, संविधानको 19 सीमारहित होइन, त्यहाँ
तपाईँको
त्यहाँ 17 सीमा छ होइन, त्यो संवैधानिक सीमालाई त हामीले स्वीकार्नुपर्छ, बहस गर्नेले पनि स्वीकार गर्नुपर्छ, प्रयोगकर्ताले पनि स्वीकार गर्नुपर्छ, प्लेटफर्म पाएँ भन्दैमा जथाभावी गर्ने हो भने त त्यो प्लेटफर्मको अर्थै भएन, अनि के हुन्छ अनि यस्तै नियन्त्रणकारीहरूलाई मद्दत पुग्छ, प्लेटफर्मको दुरुपयोगले
आफू पनि जिम्मेवार छ,
पक्कै हो, प्लेटफर्मको दुरुपयोगकर्ताकै कारणले नियन्त्रण गर्नेहरूले अहिले बल पाए नि त, त्यस कारण नियन्त्रण गर्नेहरूलाई तपाईँले रोक्नलाई पनि जिम्मेदार र जवाबदेही अभ्यास हरेक मानिसले गर्नुपर्छ।
तपाईँलाई धन्यवाद।
धन्यवाद।